मुहर्रम का आगाज़ हो चुका है हमारे यहाँ। आपके इल्म में है, जाहिर बात है, एक बहुत ही दिलखराश वाक़या पेश आया इस महीने के अंदर। उस पर तफसीली गुफ्तगू हम एक अलग प्लेटफॉर्म पे कर रहे हैं, इंशाल्लाह एक सीरीज़ की सूरत में, वाक़या करबला पर। पूछना मैं आपसे इस वक्त ये चाहता हूँ कि हमारे यहाँ एक रिवायत है एक मजहबी रुझान की, उसको भी आपने वाजी किया अपने ऑस्ट्रेलिया के लेक्चर में, वो पैदा कैसे हुई। लेकिन सवाल मेरा ये है कि नतीजे के एतबार से हम मुसलमान ये देखते हैं कि हमारे गली मोहल्लों में जुलूस निकलते हैं, उनके अंदर अलग ऐलान तबर्रा भी किया जाता है सहाबा कराम और रसूल सल्लम के वो साथी के, जिनको हम समझते हैं कि उन्होंने दयानत से आगे दीन पहुँचाया, उसी बुनियाद पर तो कुरान और सुन्नत हम लेते हैं, उनके बारे में बिल्कुल दो टोक अंदाज में एक नफरत आमेज़, तोहिन आमेज़ अल्फाज और लब लहजा सामने आता है। तो ये मार्जिन तो चले हम देते हैं कि भाई ये रुझान पैदा कैसे हुआ, लेकिन अमली लिहाज से क्या किया जाए। दूसरे मुसलमानों के जज्बात को तो मजबूर होते हैं, यानी ऐसे मामले में क्या रियासत को कामसाजी करनी चाहिए, आगे बढ़ के लोगों को महदूद करना चाहिए, कि आप नुक्ता नज़र अपने दिल में रखें लेकिन हमारे सहाबा कराम को बुरा भला ना करें।
देखिए, बात यह है कि जब कोई नुक्ता नज़र पैदा हो जाता है और उस नुक्ता नज़र के हामिलीन पैदा हो जाते हैं और फिर वो हामिलीन अपने लिए कोई रसूम भी इजाद कर लेते हैं, तो इसमें एक बड़ा नाजुक सवाल ये पैदा होता है कि आप लोगों के इजहार राय पर कैसे पाबंदी लगाएंगे। ये एक बड़ा सवाल है। अगर आप इजहार राय पर पाबंदी लगाएंगे तो ये मामला यकतरफा नहीं रहेगा। किसी दूसरे नुक्ता नज़र के हामिलीन को अगर फ़र्ज़ कीजिए कि गलबा हासिल हो जाए या किसी जगह उनकी अक्सरियत हो, तो वो आपके नुक्ता नज़र पर पाबंदी लगा देंगे। मिसाल के तौर पर इस वक्त दो तीन ममालिक ऐसे हैं कि जहाँ पर जिस नुक्ता नज़र के हामिलीन की आप बात कर रहे हैं उनकी हुकूमतें कायम हैं, तो आप उनके लिए ये फिर जायज़ रखेंगे कि वो सहाबा किराम में जो आपका नुक्ता नज़र है या मेरा नुक्ता नज़र है उसके बयान करने पर अलानिया पाबंदी लगा दें। वो ये कहें कि इससे हमारे जज्बात मजरूह होते हैं, या हम तो उनको माज़ अल्लाह गासिब समझते हैं या उनको मुनाफिक समझते हैं, तो इस वजह से हमारे सामने आप इसका इजहार नहीं कर सकते। या मसलन ये कहें कि इन्होंने तो अल्लाह ताला के मुकरर करदा इमाम का हक छीना था और आप उनका ज़िक्र खैर से कर रहे हैं। तो मेरे नज़दीक इसमें सही तरीका ये है कि उनकी खिदमत में या उनके उलमा की खिदमत में भी अदब के साथ ये अर्ज़ किया जाए कि वो दूसरों के जज्बात का ख्याल रखें, यानी हम उनके जज्बात का ख्याल रखें, वो हमारे जज्बात का ख्याल रखें। तो अख़लाक़ी सतह पर ये अपील करना, उलमा की सतह पर इसको फ़रोग देना, या लोगों से ये तकाज़ा करना कि वो अपने लब व लहजे को बेहतर रखें, अपने इख्तलाफ़ के इजहार के तरीके अच्छे अपनाएं, ये तो ठीक है बिल्कुल। लेकिन कानून की सतह पर जब भी आप कार्रवाई करेंगे तो वो एक मजहबी मामलात में मुदाखलत करार पा जाएगी, इसलिए इससे इज्तनाब करना चाहिए, क्योंकि ये कभी भी एक तरफ़ा नहीं रहती, ये दो तरफ़ा हो जाती है। अलबत्ता चंद चीज़ें ऐसी हैं कि जो हमें हर हाल में वाजे करते रहना चाहिए। देखिए, मेरा तो इसमें ज़ौक ये है कि रवायतें क्या कहती हैं, तारीख़ क्या कहती है, वो बात का मसला है। जिन चीज़ों को अल्लाह की किताब कुरान मजीद ने मुतय्यन कर दिया है उनमें तो कोई कम्प्रोमाइज़ हो नहीं सकता। तो हम क्या करेंगे, हम वो बात जवाब में अल्लाह की किताब की रोशनी में बयान करेंगे। अभी मैंने आपको जवाब दिया कि अल्लाह की किताब हकम है, वो फ़ैसला सुनाएगी। ये मैं नहीं कह रहा कि मैं जो कुरान मजीद से बात समझा हूँ उसको ज़रूर आप कबूल कर लें, लेकिन मुझे वो बात पूरे ज़ोर के साथ अल्लाह की किताब की रोशनी में बयान करनी चाहिए। लोगों को दावत देनी चाहिए कि वो भी तारीख़ी मामलात में जहाँ कुरान मजीद ने कोई बात कह दी है उसकी रोशनी में फ़ैसला करें। कुरान मजीद ने चंद चीज़ें बिल्कुल वाज़े कर दी हैं। एक ये बता दिया है कि अहले बैत कौन है, साफ साफ तरीके से सूरह अहज़ाब में ये बात वाज़े हो गई है कि अजवाज नबी को कुरान मजीद बैत अहले बैत कह रहा है। इसमें किसी दूसरी तावील की कोई गुंजाइश नहीं है। जिन लोगों ने आया तथहीर में मुजक्कर के सीगों से इस्तदलाल किया है, बहुत माजरत के साथ ये साफ मालूम होता है कि वह अरबी ज़ुबान से वाकिफ़ नहीं है। अरबी ज़ुबान में जो असालीब हैं वो कुरान मजीद में भी मौजूद हैं और अरबी ज़ुबान के उलमा भी उसको जानते हैं। तो बिल्कुल वाज़े है, किसी सादा तरीके से तर्जमे को अगर आप पढ़ लें तो उससे भी ये मालूम हो जाता है। लिहाजा ये बहस भी कुरान मजीद की रोशनी में फ़ैसला कुन हो गई। दूसरी चीज़ क्या है, दूसरी चीज़ ये है कि रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम पर जो लोग ईमान लाए उनमें से महाजरीन व अंसार, قرآن نے بالکل اسی تعارف کے ساتھ ذکر کیا ہے جگہ جگہ ان کا. یہ وہ لوگ ہیں کہ جو رسول اللہ صلی اللہ علیہ وسلم کی ملازمت میں رہے, آپ کی خدمت کرتے رہے, بدر و احد میں شریک ہوئے, اس کے بعد بیعت رضوان کے موقع کے اوپر حضور صلی اللہ علیہ وسلم کے ساتھ کھڑے ہوئے, یہ آپ کے صحابہ ہیں. ان سے متعلق قرآن مجید کی شہادت یہ ہے کہ کنتم خیر امتن اخرجت للناس, یعنی یہ گویا خدا کی طرف سے فرمان ہے جس کی بنیاد اس پر رکھی گئی ہے کہ میں نے لوگوں پر دین کی شہادت کے لیے تمہیں نکالا اس لیے ہے کہ تم خیر امت ہو. تو وہ خیر امت ہے. خیر امت ہونے کا مطلب یہ نہیں ہے کہ ان میں سے کسی سے کوئی غلطی نہیں ہو سکتی یا کسی سے کوئی گناہ نہیں ہو سکتا, نہیں, اس کا مطلب یہ ہے کہ ان کا دین خالص ہے, وہ پورے اخلاص کے ساتھ رسالت مآب صلی اللہ علیہ وسلم پر ایمان لائے ہیں. بحثیت مجموعی ان کی سبیل ہی سبیل المومنین ہے اور انہی کے ذریعے سے یہ دین ہم کو منتقل ہوا ہے. اسی کو سامنے رکھ کر ہمارے یہاں محدثین نے یہ اصول قائم کیا ہے کہ الصحابہ تو کلہم عدول, یعنی اس کا مطلب بھی یہ نہیں ہے کہ صحابہ سے کوئی غلطی نہیں ہوتی, اس کا مطلب یہ ہے کہ وہ رسول اللہ صلی اللہ علیہ وسلم کی نسبت سے کبھی جھوٹ نہیں بولتے. تو ان کا استقرا یہ کہتا ہے, قرآن کی نص یہ کہتی ہے. پھر مزید قرآن مجید نے واضح کر دیا کہ نبوت ختم کر کے ہم نے یہ ذمہ داری دین پہنچانے کی کن کو دی ہے, انہی کو دی ہے. یہ بیان کیا ہے نا, تکون الشہداء علی الناس و یکون الرسول علیکم شہیدا, اگر وہ دین کے معاملے میں خیر امت نہیں رہے تو پھر اس کے بعد تو لازم ہو جائے گا کہ نئی نبوت آئے. تو اس لیے یہ وہ چیزیں ہیں جو قرآن کے نصوص سے بالکل واضح ہیں. ان کو بنیاد بنا کر, ان کو اوپر رکھ کر آپ تاریخ پڑھیے, آپ روایات کا جائزہ لیں, آپ مختلف اہل علم کی چیزوں کا جائزہ لیں, اس میں کوئی رائے قائم کریں, لیکن یہ جو قرآن مجید نے ایک فریم فراہم کر دیا ہے اس سے کسی حال میں انحراف نہیں کرنا چاہیے. تو ہمیں یہ دعوت دینی چاہیے ہر ایک کو, یعنی وہ اہل سنت ہوں, وہ اہل تشیع ہوں, وہ حنفی ہوں, شافعی ہوں, مالکی ہوں, جو بھی نقطہ نظر رکھتے ہوں ان کو اپنا نقطہ نظر رکھنے, اس کا اظہار کرنے کا حق ہے, لیکن اپنے نقطہ نظر کو کسی دوسرے پر مسلط نہیں کرنا چاہیے. دعوت کے انداز میں, علم کے انداز میں یہ حقائق بیان کرنے چاہیے. جس طرح یہ بات طے ہے کہ رسالت مآب صلی اللہ علیہ وسلم کے بارے میں قرآن کی شہادت یہ ہے کہ انکا لا لا خلق نظیم, آپ اخلاق عالیہ کی عظمت کے آخری مقام پر فائز ہیں, یہ بیان کر دیا. تو اب کوئی روایت, کوئی تاریخی واقعہ جو رسالت مآب صلی اللہ علیہ وسلم کی سیرت, آپ کے اخلاق یا اپنے کردار کو مجروح کرتا ہو وہ نہیں قبول کیا جا سکتا. اسی طرح سے یہ جو قرآن مجید کے نصوص ہیں جو میں نے بتا دیے آپ کو کہ کنتم خیر امت اخرجت للناس, یہ لتکون شہداء للناس, یہ کہ محمد الرسول اللہ والذین معہ, یہ سب چیزیں یہ بتا رہی ہیں کہ صحابہ کرام کے معاملے میں خیر امت کی شہادت یہ اللہ کی شہادت ہے. اب اس کی روشنی میں دیکھا جائے گا. رسالت مآب صلی اللہ علیہ وسلم اخلاق عالیہ کی آخری عظمت پر فائز ہیں, یہ قرآن کی شہادت ہے. تو ہم حضور کی سیرت کے بارے میں بھی جس طرح اس کو ایک معیار مانتے ہیں, صحابہ کے معاملے میں بھی اس کو ایک معیار مانتے ہیں. لیکن کیا یہ ضروری ہے کہ لوگ میری یہ بات قبول کر لیں؟ وہ اس کے بارے میں اپنی رائے رکھیں گے, اس کو بیان کریں گے, ان کا یہ حق ماننا پڑے گا دنیا میں. ہمیں بس اپنی بات استدلال کے ساتھ کہنی ہے. تو میں تو جب تاریخ پر گفتگو کروں یا روایات میرے سامنے آئیں تو یہ جو بنیادی چیزیں قرآن مجید نے یا آپ فور کارنرز کہہ دیں متعین کر دیے ہیں, ان سے منحرف ہو کر کسی روایت کو قابل اعتنا ہی نہیں سمجھتا.